नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2079 साल कार्तिक महिनाको 1 गते मंगलबार, तदनुसार 2022 अक्टोबर 18 तारीक, नेपाल सम्बत 1142। चुनावी अर्थतन्त्र औपचारिक खर्च मात्रै 34 अर्ब, नयाँ पत्रिकाले यो शीर्षकमा मुख्य समाचार बनाएको छ। निर्वाचन प्रयोजनका लागि सरकारले छुट्याएको 20 अर्ब 50 करोड़ तथा आयोगले तोकेको खर्च सीमा अनुसार दल र उम्मेद्वारहरूले अधिकतम 15 अर्ब खर्च गर्न सक्ने, तर दल र उम्मेद्वारले अदृश्य खर्च धेरै गर्ने भएकाले वास्तविक खर्च 1 खर्ब हाराहारी पुग्ने अनुमान गरिएको छ। आसन्न निर्वाचनमा 34 अर्ब रूपियाँ वैधानिक रूपमै खर्च हुने देखिएको छ। सरकारले निर्वाचन प्रयोजनका लागि 20 अर्ब 4 करोड़ 83 लाख बजेट छुट्याएको छ भने निर्वाचन आयोगले तोकिदिएको खर्च सीमा अनुसार दल र उम्मेद्वारहरूले झण्डै 15 अर्ब खर्च गर्न पाउँछन्, तर दल र उम्मेद्वारले अदृश्य रूपमा नै धेरै खर्च गर्ने भएकाले समग्र वास्तविक खर्च 1 खर्ब हाराहारी पुग्ने जानकारहरूको अनुमान रहेको छ। एउटै उम्मेद्वारले 1.5-2 करोड़ खर्च गर्छन् भन्ने सबैलाई थाहा छ। उपशीर्षक दिँदै नयाँ पत्रिका अगाडि लेख्छ, जुम्लाबाट निर्वाचित गजेन्द्र बहादुर महतको भनाईलाई यहाँ उल्लेख गरिएको हो। मैले यसपटक उम्मेद्वारी नदिनु वा टिकटका लागि प्रयास नगर्नुको मुख्य कारण चुनाव खर्चिलो भएरै पनि हो। चुनावमा भाग लियो कि ऋणी भइहाल्ने अवस्था छ, कोही न कोहीको ऋणी भइन्छ। चुनावमा बिचौलिया, दलाल, कर्मचारी वा व्यापारीको पैसा चलाउने हो, उनीहरूबाट पैसा उठाउने हो। यसरी पैसा उठाएपछि ऋणी भइन्छ, उनीहरूको दास भइन्छ। निर्वाचनमा जुम्लाबाट निर्वाचित गजेन्द्र बहादुर महतको भनाईलाई नयाँ पत्रिकाले उल्लेख गरेको छ। यसै गरी अघिल्लो चुनावमा 6 करोड़ खर्च भएको शशांकको त्यो सार्वजनिक अभिव्यक्ति अर्को शीर्षक दिँदै नयाँ पत्रिका अगाडि लेख्छ, कांग्रेस नेता डाक्टर शशांक कोइरालाले गएको प्रतिनिधि सभाको चुनावमा आफ्नो 6 करोड़ रूपियाँ खर्च भएको सार्वजनिक अभिव्यक्ति दिनुभयो। नेपाल विद्यार्थी संघले 26 चैत्रमा काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै कोइरालाले चुनावी खर्च बढ़दै गएको सन्दर्भमा यस्तो बताउनु भएको थियो। 2074 34 अर्ब 98 करोड़ सीमा भन्दा बढ़ी खर्च, अर्को शीर्षक दिँदै नयाँ पत्रिका पुनः अगाडि लेख्छ, 2074 निर्वाचन आयोगले प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेद्वारले 25 लाख, प्रदेशका उम्मेद्वारले 15 लाख र दुवैतर्फका समानुपातिकले 2 लाख खर्च गर्न पाउने सीमा तोकेको थियो। प्रतिनिधि सभामा प्रत्यक्षतर्फ 1965 उम्मेद्वार थिए, उनीहरूले कानूनतः अधिकतम 4 अर्ब 91 करोड़ 25 लाख खर्च गर्न पाउँथे। त्यस्तै प्रदेशका 3260 उम्मेद्वारले अधिकतम 4 अर्ब 89 करोड़ खर्च गर्न मिल्थ्यो। दुवैतर्फ समानुपातिक उम्मेद्वारको संख्या 5835 थियो। 2 लाखका दरले उनीहरूले 1 अर्ब 16 करोड़ 70 लाख खर्च गर्न पाउँथे, तर दल र उम्मेद्वारहरूले 45 अर्ब 95 करोड़ खर्च गरेको पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले उल्लेख गर्नुभएको छ। पैसाले चुनाव जित्ने प्रवृत्ति बढ़्यो, लोकतन्त्रका लागि यो घातक छ, पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको भनाईलाई नयाँ पत्रिकाले उल्लेख गरेको छ। देशको संविधान, कानून, नीति नियम एकातिर छ, तर दल र उम्मेद्वार अर्कातिर हिँड्छन्। यो हामी सबैले देखे बुझेकै अवस्था हो। निर्वाचनमा दल र उम्मेद्वारले गर्ने खर्चका सन्दर्भमा आयोगले सीमा र मापदण्ड तोकेको छ। उनीहरूले आयोगले तोकेको सीमाभित्र रहेरै खर्च गरेको विवरण पेश गर्छन्, तर खर्च चाहिँ त्यति मात्रै गरेका हुन्छ। कुनै पनि निर्वाचनमा कुनै पनि दल र उम्मेद्वारले आजसम्म तोकिए भन्दा 1 पैसा बढ़ी खर्च भएको भनेर विवरण पेश गरेका छैनन्। पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको भनाईलाई उल्लेख गरिएको छ। चुनावी अर्थतन्त्र औपचारिक खर्च मात्रै 34 अर्ब शीर्षक दिँदै नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ। काठमाण्डुमा दूतावास दिल्लीबाट भिसा शीर्षकमा गोर्खापत्रले प्राथमिकताका साथ अग्र पृष्ठमा समाचार बनाएको छ। विदेशमा दूतावास राख्ने मुलुकले दूतावास राखिएको मुलुकका नागरिकलाई आफ्नो देशको प्रवेशाज्ञा भिसा उपलब्ध गराउनु पर्ने हो, तर नेपालमा आवासीय दूतावास रहेका पाँच मुलुकले काठमाण्डुबाट भिसा जारी गर्दैनन्। ती देशको भिसा लिनका लागि कि नेपाली स्वयं त कि उनीहरूका राहदानी पासपोर्टले दिल्लीको यात्रा तय गर्नुपर्छ, संयोग नै मान्नुपर्छ। नेपालीका लागि दिल्ली जान भने भिसा चाहिँदैन। कूटनीतिक सम्बन्ध सम्बन्धी भियना महासन्धि 1961 र कन्सुलर सम्बन्ध सम्बन्धी भियना महासन्धि 1963 अनुसार आफ्नो मुलुकको मात्र नभई दूतावास रहेको मित्र राष्ट्र मुलुकको सहजताका लागि पनि काम गर्नुपर्ने हुन्छ, तर असहजता आउने गरी धेरै मुलुकले भारतको दिल्ली स्थित दूतावासबाट नेपालको भिसा जारी गर्ने गरेका हुन्। कन्सुलर सेवा विभागका अनुसार नेपाली नागरिकको उच्च प्राथमिकतामा पर्ने प्रमुख पाँच मुलुक अस्ट्रेलिया, बेलायत, डेनमार्क, फ्रान्स र नर्वेका नेपाल स्थित आवासीय दूतावासले भारतबाट भिसा जारी गर्छन्। यी बाहेक संयुक्त राज्य अमेरिका, चीन, जापान, जर्मनी, फिनल्याण्ड लगायतका 20 मुलुकको भने नेपाल स्थित दूतावासबाटै भिसा जारी हुन्छ। अस्ट्रेलियाले पासपोर्टमा नभई कागजी भिसा जारी गर्दा केही सहज भने छ, तर बेलायत लगायत केही देशले भने पासपोर्टमै भिसा जारी गर्छ। नेपालमा 25 देशका आवासीय दूतावास छन्। युरोपेली संघ बाहेक 177 मुलुकसँग नेपालको द्विपक्षीय औपचारिक सम्बन्ध छ। तीमध्ये 25 बाहेक अन्य धेरै मुलुकले गैर आवासीय दूतावास मार्फत काम गर्दै आएको परराष्ट्र मन्त्रालयले जनाएको छ। काठमाण्डुमा दूतावास दिल्लीबाट भिसा शीर्षक दिँदै गोर्खापत्रले समाचार बनाएको छ। राजनीतिमा बेमेलको सम्बन्ध, जोशीलाई एमालेको भर, पौडेललाई एमालेकै डर शीर्षक र उपशीर्षकमा नागरिकले मुख्य समाचार बनाएको छ। आफ्ना खर्कबाट पानी घाटमा जाँदा भेटिएका चौरी जस्तै केही वर्ष अघिसम्म केन्द्रीय समिति र एउटै कार्यक्रममा भेटिन्थे रामचन्द्र पौडेल र गोविन्दराज जोशी। नेपाली कांग्रेसका बैठक तथा कार्यक्रमका साथै तनहुमा एकैसाथ देखिँदा केही वर्ष अघिसम्म बोले जस्तो गरे पनि उहाँहरूमा आत्मीय सम्बन्ध भने थिएन। भेटिनुभएका बखत छिनभरमै उहाँहरू दुवै आफ्ना बाटो लाग्नुहुन्थ्यो। बाहिर एउटै पार्टीका नेता भए पनि दुवैको व्यवहार र सम्बन्ध प्रतिस्पर्धी दलको जस्तै थियो। समसामयिक राजनीतिलाई हेर्ने आँखा र अडान राजनीति शुरू गर्दादेखि नै भिन्नै थियो उहाँहरूको। जिल्ला र केन्द्रको राजनीतिमा पौडेल र जोशीले आफ्नो गुट र शक्ति संघर्ष पहिलेदेखि नै चलाउँदै आउनु भएको छ। 2001 असोज 30 गते तनहुको रिस्ती दुई बाहुन पोखरामा जन्मिनुभएका पौडेल र 2006 साउन 28 गते तनहुकै रूपाकोट 3 खोल्टेमा जन्मिनुभएका जोशीलाई पञ्चायत विरूद्ध आन्दोलनमा होमिएको भनेर कांग्रेसले एकै ठाउँमा उभ्यायो। सामान्य परिवारमा जन्मिनुभएका पौडेलले र राणा शासनकै बेला काठमाण्डौ संघ सम्पर्कमा रहनुभएका जोशीले राजनीति भने फरक ढंगबाट शुरू गर्नुभयो। पौडेलको भने राजधानीसँग खासै सम्पर्क थिएन। पौडेलले संस्कृत पढ्नुभयो भने जोशीले शिक्षा र कानूनको अध्ययन गर्नुभयो। विद्यार्थी आन्दोलनबाट पौडेल कांग्रेस राजनीतिमा प्रवेश गर्नुभयो भने अध्ययन पूरा गरेर जिल्लामा शिक्षण पेशा अप्नाउनुभएका जोशी जिल्लाबाटै प्रजातन्त्र प्राप्तिको आन्दोलनमा सक्रिय हुनुभयो। राजनीतिमा बेमेलको सम्बन्ध, जोशीलाई एमालेको भर, पौडेललाई एमालेकै डर शीर्षकमा नागरिकले मुख्य समाचार बनाएको छ। अखण्ड सुदूरपश्चिमको खण्ड खण्ड राजनीति शीर्षकमा कान्तिपुरले मुख्य समाचार बनाएको छ। नयाँ संविधान सभा संघीय नेपालका प्रदेशहरूको सीमाबारे छलफल भइरहँदा साबिकको महाकाली सेती अञ्चल अर्थात सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई नै एकीकृत प्रदेश बनाउनुपर्छ भन्ने माग त्यहाँका थारू बाहेकका समुदायले जोड़तोड़का साथ उठाएका थिए, तर मागलाई अखण्ड सुदूरपश्चिम नारा मार्फत अभिव्यक्त गरिएको थियो। सुदूरपश्चिम पहाड़का प्रभावशाली नेताहरूको बलमा त्यही अखण्ड सुदूरपश्चिमको भूभागलाई शुरूमा प्रदेश 7 बनाइयो, पछि प्रदेश सभाले नाम परिवर्तन गरेर सुदूरपश्चिम प्रदेश राखेको छ। बाहिरबाट हेर्दा अखण्ड देखिने सुदूरपश्चिमको राजनीति भित्री रूपमा भने खण्ड खण्ड छ। कैलाली र कञ्चनपुर जस्ता तराईका जिल्ला एकातर्फ थारू भर्सेस पहाड़ीको राजनीतिले तातेका छन्, अर्कोतर्फ पहाड़ी समुदाय पनि कर्णाली वारी पारी र पहाड़को एक जिल्ला भर्सेस अर्को जिल्ला प्रेरित राजनीतिबाट आक्रान्त छन्। यस्तो भेगीय राजनीतिको बढ़ी लाभ लिएर चुनावी परिणाम हात पार्न उम्मेद्वारहरूबीच रस्साकस्सी शुरू भएको छ। अखण्ड सुदूरपश्चिमको खण्ड खण्ड राजनीति शीर्षकमा कान्तिपुरले मुख्य समाचार बनाएको छ। समावेशी प्रतिनिधित्व ठूला दललाई समस्या शीर्षकमा नेपाल समाचार पत्रले मुख्य समाचार बनाएको छ। आगामी निर्वाचनका लागि उम्मेद्वार छनौटमा ठूला राजनैतिक दलहरूले नै युवाको र समावेशी प्रतिनिधित्वको एजेण्डामा दयनीय बनेका छन्। राजनैतिक परिवर्तनसँगै समानुपातिक समावेशिता र युवा प्रतिनिधित्वको एजेण्डा स्थापित गराउन लागेका ठूला दलहरू नै उक्त विषय कार्यान्वयनमा कमजोर बनेका हुन्। प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी लगायत दलले टिकट वितरणमा पुरानै अनुहारलाई निरन्तरता दिएका छन्। समावेशी प्रतिनिधित्व ठूला दललाई समस्या शीर्षकमा नेपाल समाचार पत्रले मुख्य समाचार बनाएको छ। कार्तिक 17 अघि आमसभा गरे उम्मेद्वारी खारेज शीर्षक दिँदै नागरिकले अग्रपृष्ठमा समाचार बनाएको छ। निर्वाचन आयोगले मंगिर 4 गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर आगामी कार्तिक 17 गते अघि उम्मेद्वारले आमसभा गरे उम्मेद्वारी खारेज गरिदिने चेतावनी दिएको छ। सोमबार आयोगका आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदानको 17 दिन अघिसम्म राजनैतिक दलका उम्मेद्वारलाई कोण सभा तथा आमसभा निषेध गरिएको जानकारी दिनुभएको हो। कार्तिक 17 अघि आमसभा गरे उम्मेद्वारी खारेज निर्वाचन आयोगको भनाईलाई नागरिकले उल्लेख गरेको छ। अपराध नियन्त्रणमा प्रहरीको महत्वपूर्ण योगदान प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले अग्रपृष्ठमा समेटेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरी सरकार र जनता बीच सम्बन्ध स्थापित गर्ने असल माध्यम बनेको बताउनु भएको छ। 67 प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले नागरिकको भरोसा प्रहरीप्रति बढ़दै गएको बताउनुभयो। प्रधानमन्त्री देउवाले भन्नुभयो, अपराध अनुसन्धान र नियन्त्रणमा प्रहरीले महत्वपूर्ण भूमिका खेलेको छ। नागरिकलाई कुनै समस्या पर्दा प्रहरीलाई सम्झिनु प्रहरीप्रतिको भरोसा हो। अपराध नियन्त्रणमा प्रहरीको महत्वपूर्ण योगदान प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले अग्रपृष्ठमा समेटेको छ। निर्वाचनमा 3,00,000 सुरक्षाकर्मी परिचालन हुने शीर्षक दिँदै नागरिकले अग्रपृष्ठमा समाचार बनाएको छ। सरकारले मंगिर 4 गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि 4 सुरक्षा संयन्त्र परिचालन गरेको छ। केन्द्रीय सुरक्षा समितिबाट पारित एकीकृत निर्वाचन सुरक्षा योजना अनुसार 4 सुरक्षा अंगका सुरक्षाकर्मी परिचालन गरिएको हो। गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्र मणि पोखरेलका अनुसार सुरक्षा योजनामा निर्वाचनको एक महिना देखि नै निर्वाचन क्षेत्र तथा निर्वाचन गतिविधिको सुरक्षामा सुरक्षाकर्मी परिचालन गर्ने कुरा उल्लेख छ। गृह मन्त्रालयले तयार पारेको योजना केन्द्रीय सुरक्षा समितिले पारित गरिसकेको छ। प्रवक्ता पोखरेलले भन्नुभयो, योजना अनुसार एक महिना अगावै सुरक्षाकर्मी परिचालन भइसक्छन्। यही अनुसार आफू मातहत सुरक्षाकर्मी आवश्यकता अनुसार परिचालन गर्ने काम शुरू भइसकेको सुरक्षा निकायहरूले जनाएका छन्। वैशाख 30 गते सम्पन्न स्थानीय तह निर्वाचन भन्दा 35,000 बढ़ाएर सुरक्षाकर्मी परिचालन गर्ने सरकारको तयारी छ। त्यति बेला 2,65,000 सुरक्षाकर्मी परिचालन गरिएको थियो। अहिले 3,00,000 सुरक्षाकर्मी परिचालन गर्न लागि गृहका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। निर्वाचनमा 3,00,000 सुरक्षाकर्मी परिचालन हुने शीर्षक दिँदै नागरिकले अग्रपृष्ठमा समाचार बनाएको छ। बिना सुनवाई न्यायाधीश नियुक्त हुन सक्छ शीर्षक दिँदै गोर्खापत्रको अग्रपृष्ठमा समाचार छ। प्रतिनिधि सभाको कार्यकाल सकिनु ठिक 10 दिन अघि न्याय परिषदले सर्वोच्च अदालतका लागि 3 न्यायाधीश सिफारिश गर्यो। सिफारिश अनुसार भोलिपल्टै संसदीय सुनवाईका लागि परिषदले संसदीय सुनवाई समिति समक्ष पत्राचार गर्यो। कार्यकालको बाँकी अवधिमा समितिले प्रस्तावित न्यायाधीश विरूद्ध उजुरी आह्वान त गर्यो तर सुनवाई पूरा गर्न सकेन। सुनवाई प्रक्रिया पूरा नभएपछि अहिले उक्त सिफारिश अनुसार नियुक्ति गर्न मिल्ने वा नमिल्ने बहस भइरहेको छ। परिषदले नीता गौतम दीक्षित, विनोद शर्मा र टीएन पराजुलीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिश गरेको थियो। बिना सुनवाई न्यायाधीश नियुक्त हुन सक्छ शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार बनाएको छ। सत्यमोहनको चिना जलाएर अन्त्येष्टि, शोकमा आज सरकारी विदा शीर्षक दिँदै राजधानीले अग्रपृष्ठमा समाचार बनाएको छ। वाङ्मय शताब्दी पुरूष संस्कृतिविद सत्यमोहन जोशीको चिना जलाएर अन्त्येष्टि गरिएको छ। वहाँको शोकमा सरकारले आज सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता फणेन्द्र मणि पोखरेलले वाङ्मय शताब्दी पुरूषको शोकमा आज मंगलबार देशभर सार्वजनिक विदा दिने निर्णय भएको जनाउनु भएको हो। सत्यमोहनको चिना जलाएर अन्त्येष्टि, शोकमा आज सरकारी विदा शीर्षकमा राजधानीले समाचार बनाएको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी प्रसंग छोटकरीमा। सात वर्षमा पुलले जोड्यो मुस्ताङ डोल्पा शीर्षकमा अन्नपूर्णको अग्रपृष्ठमा समाचार छ। निर्माण शुरू भएको सात वर्षपछि मुस्ताङ र डोल्पालाई पुलले जोड़ेको छ। मुस्ताङको काली गण्डकी नदीमा रणनीतिक महत्वको एक्ले भट्टी फाक्लिङ मोटरेबल निर्माण शुरू भएको सात वर्षमा सकिएको हो। पुल सम्पन्न भएसँगै स्थानीयले राहतको महसुस गरेका छन्। साबिक जिल्ला विकास समितिले शुरू गरेको एक्ले भट्टी पाक्लिङ मोटरेबल पुल लामो प्रतीक्षापछि सकिएको हो। सात वर्षमा पुलले जोड्यो मुस्ताङ डोल्पा शीर्षक दिँदै अन्नपूर्णले अग्रपृष्ठमा समाचार बनाएको छ। अर्घाखाँची सिमेन्ट भारत निर्यात कम्पनीले पहिलो दिन दुई ट्रकमा 70 टन सिमेन्ट निर्यात गरेको शीर्षक दिँदै कारोबारले मुख्य समाचार बनाएको छ। केही वर्ष अघिसम्म सिमेन्ट तथा क्लिंकर दुवैमा भारतसँग आत्मनिर्भर रहेको नेपाल अब सिमेन्ट र क्लिंकर दुवै भारत निकासी गर्न सक्षम भएको छ। हिजो मात्रै अर्घाखाँची सिमेन्ट उद्योगले भारतमा सिमेन्ट निर्यात शुरू गरेको छ। रूपन्देही जिल्लाको सियारी गाउँपालिका स्थित मैनहियामा रहेको अर्घाखाँची सिमेन्ट उद्योग नेपालकै ठूलो सिमेन्ट उद्योग मध्येको एक हो। उद्योगले भैरवाको बेलहिया नाका हुँदै सिमेन्ट भारत निर्यात शुरू गरेको हो। भारतको उत्तर प्रदेश राज्यको महाराजगंज जिल्लाको आनन्दनगर र नौतनवासी स्थित सुभांशु एसोसिएट डिलरलाई 70 टन 1,400 बोरा सिमेन्ट निर्यात गरिएको उद्योगका प्रबन्ध निर्देशक राजेश कुमार अग्रवालले बताउनुभयो। अर्घाखाँची सिमेन्ट भारत निर्यात कम्पनीले पहिलो दिन दुई ट्रकमा 70 टन सिमेन्ट निर्यात गर्यो शीर्षकमा कारोबारले मुख्य समाचार बनाएको छ। तरलता सहज हुने संकेत। 33 अर्ब 64 करोड़ निक्षेप थपियो, 2 अर्ब 96 करोड़ मात्रै कर्जा प्रवाह शीर्षकमा नयाँ पत्रिका को अर्थ पृष्ठमा समाचार छ। आर्थिक वर्षको शुरूआतदेखि नै लगानी योग्य पूँजीको अभाव भोगेको वित्तीय प्रणालीमा सकारात्मक संकेत देखिन थालेको छ। बैंकिङ क्षेत्रका जनताहरूले जानकारहरूले यसलाई कालो बादलभित्र चाँदीको घेरा भनेका छन्। गत असारको तुलनामा वित्तीय प्रणालीमा तरलताको सूचक कमजोर देखिए पनि साउन र भदौको तुलनामा असोजको सूचक सकारात्मक देखिएको ग्लोबल आईएमई ब्याङ्कका पूर्व प्रमुख कार्यकारी अधिकृत परशुराम कुवर छेत्रीले बताउनुभयो। उहाँका अनुसार साउन र भदौको तुलनामा निक्षेपमा वृद्धि भएकाले ब्यांकहरू लगानी गर्न सक्ने सहज स्थितिमा पुग्ने संकेत मिलेको छ। तरलता सहज हुने संकेत। 33 अर्ब 64 करोड़ निक्षेप थपियो, 2 अर्ब 96 करोड़ मात्रै कर्जा प्रवाह शीर्षकमा नयाँ पत्रिकाको अर्थ पृष्ठमा समाचार छ। व्यापारिक लाइसेन्स वितरणमा संसदको निर्देशन पनि अवज्ञा शीर्षकमा कान्तिपुरको अर्थ पृष्ठमा समाचार छ। पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले संसदीय समितिको निर्देशन अवज्ञा गर्दै निर्वाचनको संघारमा विभिन्न व्यापारिक लाइसेन्स वितरण प्रक्रिया थालेको छ। संघीय संसद अन्तर्गतको अर्थ समितिले गत भदौ 31 अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई पत्र लेखेर स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरण गर्नुको औचित्यबारे जानकारी माग्दै पत्र लेखेको थियो। पत्रमा एक साताभित्र जवाफ दिन निर्देशन दिए पनि हालसम्म ती निकायबाट पत्र प्राप्त नभएको अर्थ समितिका सचिव सुरेन्द्र रियालले बताउनुभयो। व्यापारिक लाइसेन्स वितरणमा संसदको निर्देशन पनि अवज्ञा शीर्षकमा कान्तिपुरको अर्थ पृष्ठमा समाचार छ। यात्रु नपाएपछि जजिराले रोक्यो भैरवाबाट दैनिक उडान, अब सातामा 3 दिन मात्रै शीर्षकमा नयाँ पत्रिकाको अर्थ पृष्ठमा समाचार छ। भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जीबीआईएबाट दैनिक उडान शुरू गरेको महिना दिन नपुग्दै कुवेतको जजिरा एयरवेजले उडान कटौती गरेको छ। दैनिक उडान गर्न पर्याप्त यात्रु नपाएको भन्दै जजिराले भैरवाबाट पुरानै तालिका अनुसार सातामा 3 दिन उडान गर्ने भएको हो। यात्रु नपाएपछि जजिराले रोक्यो भैरवाबाट दैनिक उडान, अब सातामा 3 दिन मात्रै शीर्षक दिँदै नयाँ पत्रिकाको अर्थ पृष्ठमा समाचार छ। मंगसिरदेखि मेलम्चीको पानी शीर्षकमा अन्नपूर्णको अर्थपृष्ठमा समाचार छ। सिन्धुपाल्चोक स्थित मेलम्चीको पानी एक महिनाभित्रमा काठमाण्डुमा वितरण हुने भएको छ। वर्षाका कारण बन्द गरिएको पानी अस्थायी संरचनाबाट पथान्तरण गर्ने तयारी भइरहेको आयोजनाका कार्यकारी निर्देशक कमल श्रेष्ठले जानकारी दिनुभयो। बाढ़ीको जोखिमका कारण जेठ दोस्रो सातापछि आयोजनाको सुरुङको मूलद्वार बन्द गरिएको थियो। गत सातासम्म मेलम्चीमा सफा पानी प्रवाह हुन सकेको थिएन। विस्तारै पानी सफा हुने क्रम बढ़ेको र बहावको वेग पनि सामान्य बन्दै गएको, त्यसैले चाँडै नै मेलम्चीको पानी काठमाण्डौ ल्याउने योजना रहेको छ। मंगसिरदेखि मेलम्चीको पानी शीर्षकमा अन्नपूर्णको अर्थ पृष्ठमा समाचार छ। यसै गरी जलवायु अनुकूलन खेतीबाट काउली घर शीर्षकमा अन्नपूर्णकै अर्थ पृष्ठमा अर्को समाचार छ। काभ्रेको नमोबुद्ध नगरपालिका बल्बोटारका किसान भरत नेउपानेको घरलाई सबैले काउली घर भन्छन्। नेपालमा मात्र होइन इटाली, नर्वे, पाकिस्तानमा पनि त्यही नामले चिनिन्छ। 4 वर्षदेखि जलवायु अनुकूलन तरकारी खेती गर्दै आउनुभएका नेउपानेले हरेक वर्षको आमदानीबाट पक्की ढलान घर थप्दै जानुभयो। वहाँले 3 पटकमा 3 तला घर काउली बेचेर नै ठड्याउनु भएको छ। जलवायु अनुकूलन खेतीबाट काउली घर शीर्षकमा अन्नपूर्णको अर्थ पृष्ठमा समाचार छ। अब सम्पादकीय मेची पुललाई पूर्ण रूपमा चलाइयोस् शीर्षकमा कान्तिपुरले सम्पादकीय बनाएको छ। एसियाका 32 देश जोड्ने एसियाली राजमार्ग नेपालको काँकड भित्तासम्मै आइपुगेको 2 वर्ष भइसक्दा पनि यसबाट नेपालले यथोचित लाभ लिन सकेको छैन। उक्त राजमार्गलाई जोड्न मेचीमाथि बनेको 575 मिटर लामो 6 लेनको पुल नेपालतर्फ पूर्वाधार नबनेको भन्दै पूर्ण रूपमा सञ्चालन गर्न भारत तयार नहुँदा अन्तर्देशीय आवागमनमा कठिनाई भइरहेको छ। पुरानो साँगुरो पुलमा सवारी साधनको चाप हुँदा सीमा वारपार गर्नेहरूले अनाहकमा शास्ती बेहोरिरहेका छन्, जसबाट सीमा क्षेत्रमा विकासको गति अघि बढ़न सकेको छैन। यसरी बनिसकेको नयाँ पुल सञ्चालनमा नल्याई पुरानैमा निर्भर भइरहेको रहदा नेपाली कूटनीतिको अक्षमता मात्र होइन दुवैतर्फका जनतासित जोड़िएको द्विपक्षीय मामिलामा भारत सरकारको उदासीनता पनि एकसाथ उजागर भएका छन्। कान्तिपुरले मेची पुललाई पूर्ण रूपमा चलाइयो शीर्षक दिँदै सम्पादकीय बनाएको छ। किसानका दुःख शीर्षकमा नागरिकले सम्पादकीय बनाएको छ। यस्तै एक युगको अन्त्य शीर्षक दिँदै गोर्खापत्रले सम्पादकीय बनाएको छ। राजनैतिक व्यवस्थाको व्यथा शीर्षकमा नेपाल समाचार पत्रले सम्पादकीय बनाएको छ। दण्ड पीड़ितमाथि नजर अन्दाज शीर्षक दिँदै अन्नपूर्णले सम्पादकीय बनाएको छ। 50को दशकमा मुलुकमा चलेको सशस्त्र द्वन्दका बेला राज्य र विद्रोही पक्षले थुप्रैको गैर न्यायिक हत्या गरे, जबरजस्ती बेपत्ता यातना र बलात्कार लगायत जघन्य अपराध भए, जसको शिकार निहत्ता नागरिक बने। युद्ध मारिनु वा अंगभंग हुनु एउटा कुरा, तर त्यसबाट अछुतो हुँदाहुँदै पीड़ा पाउने परिवार हजारौं छन्। तिनले न्याय पाउन आजसम्म पनि सकेका छैनन्। द्वन्द्वरत पक्ष मध्येको एक माओवादी पार्टी शान्ति प्रक्रियामा आएर वृहत शान्ति सम्झौता गरेको पनि 1.5 दशक नागिसकेको छ। अहिले संसदीय राजनीतिको एक मुख्य खेलाड़ी बनेको छ, तर उसले युद्ध बिर्सियो, शान्तिको बाटो समायो। मुलुकका लागि शान्तिको बाटो सुखद कुरा हो, तर उसले थालेको संघर्षले बित्थामा दुःख पाएका निहत्ता नागरिकलाई आज पनि शान्ति छैन, किनभने उनीहरूले न्याय पाएका छैनन्। दण्ड पीड़ितमाथि नजर अन्दाज शीर्षकमा अन्नपूर्णले सम्पादकीय बनाएको छ भने ब्याजदर वृद्धि विरूद्ध उद्यमी व्यवसायी शीर्षक दिँदै कारोबारले सम्पादकीय बनाएको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।